السلام علیکم ورحمۃ اللہ وبرکاتہ، نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی، اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین۔ بسم اللہ الرحمن الرحیم۔ ومن احسن قولا ممن دعا الى اللہ وعمل صالحا وقال اننی من المسلمین۔ ترجمہ ہے، اور اس شخص سے بڑھ کر کس کی بات ہو سکتی ہے جو اللہ کی طرف بلائے اور نیک عمل کرے اور کہے کہ میں مسلمانوں میں سے ہوں۔ الحمدللہ، اللہ سبحانہ تعالیٰ کا شکر احسان ہے کہ اللہ تعالیٰ نے ہمیں مسلمان بنایا، ہمیں ایک شعور والی زندگی دی، ہمیں توفیق دی کہ ہم دین کی باتوں کو سمجھ سکیں، سیکھ سکیں، سکھا سکیں۔ یہ بھی ہم پر اللہ تعالیٰ ہی کا بہت بڑا احسان ہے، ورنہ ہم سب جانتے ہیں کہ کسی انسان کے بس میں نہیں ہے کہ وہ سیدھی راہ پر چل سکے جب تک اللہ تعالیٰ کی توفیق نہ ہو اور اللہ تعالیٰ کی مدد شامل حال نہ ہو۔ تو یہ اللہ تعالیٰ کا ہم پر بہت بڑا فضل احسان ہے کہ اس نے ہمیں مسلمان گھرانوں میں پیدا کیا، پھر ہمیں شعور والی زندگی عطا کی، ہمیں کچھ سیکھنے اور سمجھنے والا بنایا۔ اللہ تعالیٰ کا ہم جتنا شکر ادا کریں اتنا کم ہے۔ الحمدللہ، ہم ابھی نماز کے مسائل جو کورس ہم کر رہے تھے، پڑھ رہے تھے یا سیکھ رہے تھے، یہ سب بھی جو کچھ پاسبل ہوا، دیکھا جائے تو اس میں سب سے پہلے ہم دیکھتے ہیں کہ اللہ سبحانہ تعالیٰ کی مدد، اللہ سبحانہ تعالیٰ کی توفیق، اس کا فضل ہمارے شامل حال رہا۔ ورنہ ہم سب جانتے ہیں کہ انسان تو انتہائی بے بس ہے، انسان ایک کام کا ارادہ کرتا ہے اور پلان اس کے بہت سارے ہوتے ہیں، لیکن ہم سب جانتے ہیں کہ انسان کے سارے پلان دھرے کے دھرے رہ جاتے ہیں، فیل ہو جاتے ہیں۔ تو اگر یہ کتاب ہم نے کمپلیٹ کی ہے اللہ سبحانہ تعالیٰ کے فضل سے، اس کے اذن سے، تو یہ اللہ تعالیٰ ہی کی طرف سے، توفیق سے الحمدللہ ہم نے کمپلیٹ کی ہے، اسی کا فضل تھا، ورنہ ہمارے پاس کی بات نہیں تھی۔ بظاہر شروع میں ایسے لگ رہا تھا کہ بہت بڑی کتاب ہے، کافی اس میں لیسنس ہیں اور پتہ نہیں ہم لوگ کر پائیں گے یا نہیں کر پائیں گے، لیکن الحمدللہ اللہ تعالیٰ کا شکر احسان ہے۔ اللہ تعالیٰ جزائے خیر دے ان لوگوں کو جن لوگوں نے ہمیں یہ مشورہ دیا تھا کہ نماز کے مسائل شروع کریں۔ یہ کتاب ہم نے جو پڑھی، اللہ تعالیٰ جزائے خیر دے کتاب لکھنے والوں کو جنہوں نے کتاب لکھی ہے، اور اس کتاب میں شامل ان سب لوگوں کو جنہوں نے اس میں کسی نہ کسی طریقے سے مدد کی ہے، یعنی کتاب کو ٹائپ کرنے میں، لکھنے میں، اسے پرنٹ کروانے میں، اسے لوگوں تک پہنچانے میں، اللہ سبحانہ تعالیٰ ان سب کو بے حد اجر عظیم سے نوازے۔ اور پھر بات آتی ہے ہمارے ٹیم کی، الحمدللہ میں تو یہ واقعی میں سوچتی ہوں کبھی کہ اللہ تعالیٰ کا واقعی میں بہت بڑا فضل اور احسان ہے کہ اللہ سبحانہ تعالیٰ نے اتنے اچھے ساتھی دیے جو نیکی میں مددگار، تعاون کرنے والے، ساتھ دینے والے اور بہتر سے بہتر چیز پیش کرنے والے۔ الحمدللہ اللہ سبحانہ تعالیٰ نے اتنے بہترین ساتھی دیے ہیں کہ اگر یہ سب ساتھی نہ ہوتے تو یہ کسی بھی انسان کے لیے اکیلے کرنے کے بس کی بات ہی نہیں تھی۔ کوئی انسان اکیلے نہیں کوئی کام انجام دے سکتا، ایک ٹیم ورک سے جو کام ہوتا ہے ہم سب جانتے ہیں، وہ اکیلے تنہا نہیں ہو سکتا، ایک اکیلا تنہا انسان کچھ بھی نہیں کر سکتا۔ تو یہ دراصل ساتھیوں کی جو قوت، طاقت، محنت، سپورٹ ہوتا ہے، یہ ہی کسی بھی کام کو کامیاب کرواتے ہیں، اس کو انجام تک پہنچاتے ہیں۔ تو اللہ تعالیٰ بہترین جزائے خیر سے نوازے ان تمام ساتھیوں کو جنہوں نے تمام لیکچرز سن کے ٹیسٹ کے کوشچنز بنائے۔ معمولی بات نہیں ہے دوبارہ کوشچنز بنانے کے لیے لیسن سننا، پھر سن کر اس کو ہاتھ سے لکھا، پھر مجھے بھیجتے تھے اس کی فوٹو لے کر، اور پھر جب میں اسے اپروو کرتی کہ ہاں صحیح ہے سارے کوشچنز آنسر الحمدللہ، تو پھر اسے آگے فارورڈ کرتے تھے۔ پھر اس کو ٹائپ کرنے والے، یعنی ایک تو وہ تھے جو سن کر کوشچن بناتے اور ہاتھ سے لکھتے، پھر اس کو ٹائپ کرنے والے ٹائپ کرتے، پھر اسے اپلوڈ کرتے، پھر ورک شیٹ کو چیک کرنا، تمام لیکچرز کو اپلوڈ کرنا، اس کو پہلے کنورٹ کرنا واٹس ایپ کے لیے، اور اس کو کنورٹ کر کے آگے بھیجنا، ہر روز آنا، ہر لیکچر کے ساتھ اتنا وہ حصہ پورشن ٹائپ کرنا कि आज का लेक्चर नंबर ये और लेक्चर नंबर सेकंड और थर्ड और ये सारी चीज़ें, वर्कशीट्स के ताल्लुक से मैसेजेस बनाना, तमाम रिकॉर्ड रखना, उनके नंबर्स का रिकॉर्ड रखना, रजिस्ट्रेशन के सारे काम, कोई एक काम नहीं जो मैं गिनवाऊँ, बहुत सारे काम हैं। मैं किन किन बातों को गिनवाऊँ और कौन कौन सी बातों को सामने रखूँ, सही में हमारे पास अल्फाज नहीं हैं। हल जज़ाउल एहसान इल्ला एहसान, के भला एहसान का बदला एहसान के सिवा और क्या हो सकता है। अल्लाह ताला से दुआ ही की जा सकती है कि अल्लाह ताला बेहतरीन नज़र से नवाजे जो भी लोग इस कोर्स में मददगार के तौर पर शामिल रहे हैं, जिन्होंने आगे फॉरवर्ड किया, इन्हें ख़ुद ही नेकी को अपनी ज़ात तक महदूद नहीं रखा बल्कि उसको आगे पहुँचाते रहे। अद्दालु इलल खैरी कफाइली, कि नेकी की तरफ दावत देने वाला भी सेम उसी तरह है जैसे कि ख़ुद नेकी करने वाला, अल्हम्दुलिल्लाह। तो इस टीम में और इस टीम के लिए मदद करने में और भी दूसरे लोग जो साथ थे, जिन्होंने और इसके साथ साथ अपने अपने ख़ानदान, अपने अपने फैमिलीज़ या अपने अपने दोस्त अहबाब यानी अपनी सहेलियों को और अलग से मज़ीद कोर्स करवाए, अल्लाह ताला उन्हें भी जज़ाए खैर दे, बेहद जज़ा से नवाजे। और अल्लाह ताला से बढ़कर तो बदला देने वाला कोई हो ही नहीं सकता। हम इंसान तो कुछ भी नहीं कर सकते, हमारे इख्तियार में कुछ है ही नहीं, हम क्या कर सकेंगे ज़्यादा से ज़्यादा। ये दुनिया की कोई भलाई दे दें तो दे दें, लेकिन असल जो आखरत की भलाई है वो अल्लाह सुबहाना ताला ही देने वाला है, अल्लाह ताला ही के अख्तियार में है। तो अल्लाह सुबहाना ताला ही इसका अजर सबको अता करे जो लोग इसमें शामिल रहे हैं। अब जो ख़ास तौर से मैं आप लोगों से बात करना चाहती थी कि इतने महीनों से आप लोग इससे जुड़े हुए हैं, इतने महीनों से आप जो सुन रहे थे माशाल्लाह, और अल्हम्दुलिल्लाह आप में तब्दीलियाँ भी आई, आपके सबके मैसेजेस अल्हम्दुलिल्लाह मैंने पढ़े हैं, अल्लाह ताला कबूल करे और इसका अजर हम सबको आखरत में दे। दुनिया में तो हमें कुछ भी नहीं चाहिए, हो सकता है खुशी तो होती है कि अल्हम्दुलिल्लाह लोगों को फ़ायदा हुआ, लेकिन फ़ख्र और गुरूर नहीं होना चाहिए हमें इस पर, और ना ही रियाकारी हमारे अंदर आनी चाहिए। अल्लाहुम्मा ला तुआखिज़ना बिमा यकुलून वग़फिर ली मा ला यालमून वजअलनी खैरुम मिम्मा यज़ुन्नून, कि अगर लोग कुछ कह भी रहे हों कि हमने किसी ने कोर्स करवा दिया, किसी ने कुछ करवाया, तो ये अल्लाह ताला की तरफ से है। लोग हमारे बारे में नहीं जानते कि हम में क्या खूबियाँ क्या खामियाँ हैं, लिहाजा उन खूबियों और खामियों को बेहतर करने वाला और उसका अजर देने वाला अल्लाह सुबहाना ताला ही है। तो अल्लाह ताला हमें लोगों के गुमान से बढ़कर बेहतर बना दे, वाकई में हमारे अंदर वो नेकियाँ हों, वो खूबियाँ हों, तो अल्लाह ताला ही के फ़ज़ल से हम नेकी पर कायम रह सकते हैं। तो आप लोगों से मेरी ख़ास तौर से जो दरख्वास्त है और आप लोगों को जो मैं एक मैसेज देना चाह रही थी, एक पैगाम देना चाह रही थी, वो ये है कि अभी जो आयत आपके सामने पढ़ी गई सूरह हामिम सजदा की आयत है कि और उस शख्स से बढ़कर बात किसकी होगी जो अल्लाह की तरफ बुलाए और नेक अमल करे और कहे कि मैं मुसलमानों में से हूँ। तो आप देखें कि अल्लाह सुबहाना ताला फरमा रहे हैं, अल्लाह सुबहाना ताला ऐसे शख्स को द बेस्ट पर्सन बता रहे हैं कि सबसे बेस्ट, सबसे अच्छा अगर कोई हो सकता है तो ये वो शख्स है जो अपने मुसलमान होने का इजहार और ऐलान करे, ख़ुद नेक अमल करे और दूसरों को भी उस नेकी की तरफ बुलाए। तो मेरी आप सब लोगों से दरख्वास्त है कि जहाँ कहीं भी आप हों, प्लीज़ जहाँ जहाँ जो जहाँ पर भी जिस तरीके पर दीन का काम हो रहा हो, अगर वो सही नुक्ते नज़र के मालिक लोग हैं, सही अकीदे वाले लोग हैं, सही तरीके से कुरान और सुन्नत को फॉलो करने वाले लोग हैं, प्लीज़ उनके साथ जुड़कर काम करिए, क्योंकि टीम वर्क में जो बरकत है वो तनहा काम करने से नहीं हो सकती। तो अब आपके अंदर एक अज़्म हो, एक इरादा हो कि आपको साथ मिलकर काम करना है, जिसके साथ आपको मुनासिब लगता है, जो लोग सही हों, सही तरीके पर काम करने वाले हों, उनके साथ मिलकर आप काम करिए। और अगर आपको लगता है कि आपके कोई इलाके में कोई नहीं है, तो देखिए इंसान तो अपनी ज़ात में उसको ख़ुद एक अंजुमन होना चाहिए। जैसे कि एक बहुत अच्छा पैराग्राफ पढ़ने को मिला था, मैं देखती हूँ कि वो आप लोगों को पढ़कर सुनाऊँ, कि अगर कोई कहीं काम करने वाला नहीं है, हम कब तक बहाने बनाएंगे कि अच्छा यहाँ अगर कोई होता तो हम साथ में काम कर लेते, यहाँ तो कोई काम करने वाला नहीं है, यहाँ तो कोई इस तरह की टीम है नहीं, कोई ऑर्गेनाइजेशन है नहीं, यहाँ तो लोग सुनते नहीं हैं, हम कैसे काम करें। तो नहीं, ये बहाने कब तक काम आएंगे आप बताएं। अल्लाह ताला हमसे ज़रूर पूछेगा कि तुमने इस नेकी की दावत को आगे कहाँ तक पहुँचाया था, तुमने क्या कोशिश की थी। यानी कम से कम कोशिश तो ज़रूर हमसे पूछी जाएगी कि हमने कम से कम कोशिश की थी, नहीं की थी। क्योंकि एक हदीस में आता है, सुनन तिर्मिज़ी की हदीस है, हुज़ैफ़ा बिन यमान इसके रावी हैं, वो कहते हैं वल्लज़ी नफ़्सी बियदिही لتأمرون بالمعروف ولتنحون عن المنكر أو ليشكن الله أن يبث عليكم عقابا منه ثم تدعونه فلا يستحب لكم. قسم ہے اس ذات کی جس کے ہاتھ میں میری جان ہے، تم ضرور نیکی کا حکم کرو اور برائی سے روکو، ورنہ قریب ہے کہ اللہ تعالیٰ تم پر اپنی طرف سے کوئی عذاب بھیج دے، پھر تم اس سے دعائیں کرو گے لیکن وہ قبول نہیں کی جائیں گی. سوچیں، یہ کام تو ہمیں کرنا ہے، دامے درمے سخنے جیسے بھی پاسبل ہو، چاہے سلو لیول پر، جس لیول پر بھی ہم سے ہو سکتا ہے ہمیں اسٹارٹ تو کرنا ہے، ہمیں ہر حال میں کرنا ہے. ورنہ یہاں دیکھیں کہ آپ صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں کہ اگر تم یہ کام نہیں کرو گے، یعنی نیکیوں کو پھیلانے کا اور برائیوں کو روکنے کا، تو قریب ہے کہ اللہ تعالیٰ تم پر کوئی عذاب بھیج دے اور تم دعائیں کرو اور تمہاری دعائیں قبول نہ ہوں. استغفر اللہ، اللہ تعالیٰ ہم سب کو محفوظ رکھے. پھر اسی طرح سے ملتے جلتی ایک اور حدیث ہے، ابو سعید خدری اس کے راوی ہیں، اور وہ کہتے ہیں کہ میں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا ہے کہ ان اللہ یسأل العبد یوم القیامة حتى یقول فما منعک اذا رأیت المنکر ان تنکر فاذا لکن اللہ عبدا حجته قال اے ربی وثقت بک وفرقت من الناس. سنن ابن ماجہ کی حدیث ہے اور علامہ البانی نے اس کو صحیح قرار دیا ہے، سلسلۃ احادیث صحیحہ میں یہ حدیث درج ہے کہ اللہ تعالیٰ قیامت کے دن بندے سے سوال کرے گا، یہاں تک کہ یہ بھی سوال کر دے گا کہ بندے، تو نے جب ایک غلط اور ناپسندیدہ کام دیکھا تھا تو تو نے اس پر نکیر کیوں نہیں کیا، یعنی منع کیوں نہیں کیا؟ پھر جب اللہ تعالیٰ اپنے اس بندے کو اپنی طرف سے دل میں دلیل ڈال دے گا، تب بندہ جواب میں کہے گا اے رب، میں نے تجھ پر یقین کیا اور میں لوگوں سے خائف تھا. تو آپ دیکھیں کہ جب اگر ہر شخص، ہم میں سے ہر کوئی، آپ اور میں، ہم میں سے ہر کوئی یہ سوچے کہ مجھے اپنے خود کی ذات کی اصلاح کرنی ہے، اپنے نفس کی اصلاح کرنی ہے اور دوسروں کو بھی اس بھلائی کی طرف بلانا ہے، دعوت دینا ہے، تو آپ دیکھیں کہ پھر اس سے بگاڑ کا اندیشہ کم ہوگا یا نہیں ہوگا؟ یعنی ہر کوئی اگر یہ سوچ لے کہ مجھے اپنی اصلاح کرنی ہے اور اپنے آس پاس کے لوگوں کی اصلاح کرنی ہے، تو انشاءاللہ نقصان کم ہوگا، فائدہ زیادہ ہوگا. تو ہم میں سے ہر کوئی یہ کام کرے، کیونکہ اللہ تعالیٰ خود فرما رہا ہے کہ کوئی اس سے بڑھ کر کوئی ہو ہی نہیں سکتا جو یہ کام کرے، جو اللہ کی طرف بلائے، جو نیک عمل کرے، وہی یہ کام کر سکتا ہے. اور پھر آپ دیکھنے کہ اس میں اجر کتنا زیادہ ہے. یہ کام اللہ تعالیٰ نے انبیاء اور رسولوں سے لیا، تو انبیاء اور رسولوں نے کیا کہا تھا، فرمایا تھا اللہ کے رسول صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا کہ انبیاء درہم اور دینار نہیں چھوڑتے، بلکہ وراثت میں جو چیز وہ چھوڑ جاتے ہیں وہ علم ہوتا ہے، یعنی ان کے اس کام کو آگے بڑھایا جائے. تو یہ بہت ہی عظمت والا کام ہے، یہ بہت شرف والا کام ہے، یہ خیر ہی خیر ہے لوگوں کو نیکی کی طرف بلانا. تو اصلاح کا کام، اصلاح معاشرہ کا کام، یہ کوئی معمولی کام نہیں ہے، اس کے لیے بہت بڑے عزم کی، ہمت کی ضرورت ہے کہ ہمارے اندر عزم ہو، حوصلہ ہو. تو لہٰذا ایک حدیث میں آتا ہے، سنن ابن ماجہ کی حدیث ہے، کہ ایک ایمان والا جو لوگوں کے ساتھ مل جل کر رہتا ہے اور ان سے حاصل شدہ تکلیف پر صبر کرتا ہے، اس مومن شخص سے بہتر ہے جو لوگوں میں گھل مل کر نہیں رہتا اور نہ ان کی اذیتوں پر صبر کرتا ہے. تو آپ دیکھیں کہ اپنے حجرے میں بیٹھ کر عبادت کر لینا بہت آسان کام ہے، اپنے گھر کی حد تک نیک بن جانا بہت ایزی ہے اور ہر کوئی عمل کر سکتا ہے، لیکن معاشرے میں، فیلڈ میں نکل کر لوگوں کو نیکی کی دعوت دینا، لوگوں کی باتیں سننا، لوگوں کے طنز اور طانے برداشت کرنا، یہ دل گردے والا کام ہے، یہ ہر کوئی نہیں کر سکتا، یہ عزم اور ہمت والے ہی کر سکتے ہیں. اور اس کا فائدہ کیا ہوگا کہ ہماری ذات کی، خود کی اصلاح ہوگی. جب ہم دوسروں کو نیکی کی طرف دعوت دیتے ہیں تو ہماری خود کی اصلاح ہوتی ہے. اور آپ دیکھیں کہ صحابہ کرام نے کس طرح سے معاملہ کیا، اللہ کے رسول صلی اللہ علیہ وسلم نے ان کی کیسی تربیت کی تھی، کہ انس رضی اللہ عنہ جو کہ چھوٹے سے بچے تھے، جب ان کی والدہ ان کو اللہ کے رسول کی خدمت میں لائی تھیں، کچھ عرصے کے بعد انس رضی اللہ عنہ کہیں کچھ کام کرتے کرتے گھر پہنچے تو ان کی والدہ نے کہا کہ کہاں جا رہے ہو اور کہاں سے آئے ہو. وہ کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ایک کام سے بھیجا تھا، وہی کر کے آیا ہوں اور اب واپس جانا ہے. ان کی والدہ پوچھتی ہیں کہ اچھا بیٹا، کیا کام تھا جو اللہ کے رسول نے تمہیں دیا تھا؟ تو کہنے لگے کہ یہ راز کی بات ہے آپ صلی اللہ علیہ وسلم کی، میں آپ کو نہیں بتا سکتا. اور انہوں نے کبھی بھی وہ بات کسی کو نہیں بتائی، یہاں تک کہ زید بن ثابت رضی اللہ عنہ سے انہوں نے کہا کہ اگر میں بتا سکتا تو تمہیں بتا دیتا ہے زید، لیکن وہ تو اللہ کے رسول کی راز کی بات تھی. یہ ان کا کب کا واقعہ ہے؟ ان کے بچپن کا، جب وہ 10-12 سال کے تھے. تو آپ دیکھیں کہ والدہ نے ان کی کیا کہا، ام سلیم نے کیا کہا رضی اللہ عنہ نے، کہ بیٹا یہ اللہ کے رسول کی راز کی بات ہے، تم کسی کو نہ بتانا. कैसी वो वालदा थी आप सोचिए, और वो कैसा बेटा था, कैसी दोनों की तरबियत हुई थी। आजकल की जैसी वालदाएं होती तो कहते कि अच्छा सिर्फ मुझे बता दो बेटा, क्या रास की बात थी। इतनी क्यूरियसिटी होती है हमको। तो तरबियत का मतलब यह है कि वाकई में वो चीज़ें हमारे अंदर पैदा हों, हमारी इस्लाह हो, हमारी ज़ात की इस्लाह हो, हमारे बच्चों की, हमारे ख़ानदान वालों की इस्लाह हो। ये अज़्म लेकर हम उठें कि हमको ख़ुद भी अमल करना है, अपने बच्चों को भी इस राह में, इस फील्ड में लाना है। और आप देखें कि कैसे इतने बड़े बड़े जलील कद्र सहाबा थे, इतनी बड़ी उनकी पोजीशन, अमीरुल मोमिनीन हुआ करते थे, लेकिन उनको अपनी ग़लती का कैसे एहसास हो जाता था। आज हमारा मामला क्या कि हमको अपनी ग़लती का एहसास ही नहीं होता है। हम हर एक को डिक्टेट तो करना चाहते हैं लेकिन ख़ुद अपनी इस्लाह करना नहीं चाहते। अगर हमें कोई अपनी ग़लती बताए तो हम उल्टा उसके ऊपर चीखने चिल्लाने लगते हैं, तनकीद हमें बर्दाश्त नहीं होती। उमर रदी अल्लाह अन्हु के बारे में हमको मिलता है उनका जो अदल और इंसाफ था, सोचे ज़रा कि इतने बड़े खलीफा, और उन्होंने क्या कहा था अपने घर वालों को, पहले ही उन्होंने कहा था। उनके बेटे ये बात बयान करते हैं कि उमर रदी अल्लाह अन्हु जब लोगों को किसी काम से बाज रहने का हुक्म देते तो अपने घर वालों के पास आते और कहते, मुझे किसी शख्स के बारे में अगर ये मालूम हो कि वो उस काम का मुर्तकिब हुआ है, यानी घर वाला, जिससे मैंने बाहर के लोगों को बाज रहने का हुक्म दिया है, तो मैं उसे दोहरी सज़ा दूंगा। तो ये उनका कॉल और फेल था कि पहले घर से शुरुआत करते थे, घर वालों के लिए तालीम और तरबियत, घर वालों की खैर ख्वाही, और बाहर वालों से भी फिर उसी तरह का मामला। और उनका जो वो मशहूर वाक़ा है, वो तो जब पढ़ो जब ऐसे लगता है गोया कि दिल अंदर से इस तरह से नरम हो गया है और अंदर से रो रहा है दिल, कि कितनी नरम तबीयत के मालिक थे। बज़ाहिर कितनी उनकी शख्सियत ऐसे लगता था कि बहुत सख्त है, लेकिन अंदर से कितनी नरमी वाले थे। इब्ने साद, अबू उबैदा, इब्ने असाकर, अब्दुल्ला बिन उमर, कई लोगों से रिवायत है ये कि कहा जाता है कि ताजिरों का एक काफ़िला मस्जिद नबी के पास आकर ठहराव किया, उसने पड़ाव डाला। अब्दुलरहमान बिन औफ से उमर रदी अल्लाह अन्हु जो कि खलीफा थे, उन्होंने कहा कि क्या तुम आज की रात इस काफ़िले की खबरगिरी कर सकते हो मेरे साथ, हम दोनों मिलकर इसकी हिफाजत करेंगे। तो अब्दुलरहमान बिन औफ ने कहा कि ठीक है, मैं भी तैयार हूँ। दोनों सहाबा रात में वहीं काफ़िले के करीब ही ठहर गए और नमाज में मशगूल हो गए। उसी दौरान कहा जाता है कि उमर रदी अल्लाह अन्हु ने एक बच्चे के रोने की आवाज़ सुनी, तो उस तरफ वो मुतवज्जा हुए, जाकर उस बच्चे की माँ से पूछा कि ये बच्चा क्यों रो रहा है, और उन्होंने कहा कि अल्लाह से डर और बच्चे के साथ अच्छा सलूक कर, ये कहकर वापस आ गए। थोड़ी देर बाद फिर बच्चे की रोने की आवाज़ आई, उमर रदी अल्लाह अन्हु दोबारा गए, दोबारा माँ को तनबीह की, फिर रात के आखिरी हिस्से में फिर बच्चे की रोने की आवाज़ सुनी, तो फिर वहाँ पर गए और औरत से पूछा कि तेरा बुरा हो, तो बहुत जालिम माँ है, क्या बात है, तेरा बच्चा सारी रात से बेचैन और बेकरार है। बच्चे की माँ ने जवाब दिया कि ए अल्लाह के बंदे, मैं इसका दूध छुड़ाना चाहती हूँ लेकिन ये मानता ही नहीं है। उमर रदी अल्लाह अन्हु ने पूछा, दूध क्यों छुड़ाना चाहती हो आखिर। औरत कहने लगी, इसलिए कि अमीरुल मोमिनीन सिर्फ उसी बच्चे को वजीफ़ा देते हैं जो माँ का दूध ना पीता हो। हज़रत उमर रदी अल्लाह अन्हु ने पूछा कि बच्चे का दूध छुड़ाने में भी कितना वक्त बाकी है। उस औरत ने कुछ जवाब दिया जितने उसको महीने बाकी बचे थे। उमर रदी अल्लाह अन्हु ने उससे कहा कि दूध छुड़ाने में जल्दी ना कर। उसके बाद कहा जाता है कि उमर रदी अल्लाह अन्हु फजर की नमाज़ पढ़ाने के लिए मस्जिद नबवी तशरीफ़ लाए। जब वो मस्जिद नबी में नमाज़ पढ़ा रहे थे तो उस वक्त उनके ऊपर इतना गिरिया तारी था, इतनी उनकी तबीयत अंदर से नरम हो गई थी और उनका दिल अंदर से इतना दुखी था कि उसकी वजह से वो सही तरीके से तिलावत नहीं कर पा रहे थे और लोग फजर की नमाज़ में उमर रदी अल्लाह अन्हु की तिलावत सही से सुन नहीं पा रहे थे। जब सलाम फेरा तो फरमाया, उमर के लिए तबाही है, न जाने कितने मुसलमान बच्चों को मार डाला। आप बोलें ये कौन कह रहा है ये जुमला, ये अमीरुल मोमिनीन कह रहे हैं, उस वक्त के खलीफा, एक बड़ी जो हम सब जानते हैं ज़मीन का एक बड़ा हिस्सा, बड़ी दुनिया के मालिक, दुनिया के हिस्से के मालिक अमीरुल मोमिनीन कहते हैं कि उमर के लिए तबाही है, न जाने कितने मुसलमान बच्चों को मार डाला। और उसके बाद ये मुनादी करा दी कि लोग अपने बच्चों का दूध छुड़ाने में जल्दी ना करें, आज से हर न्यू बॉर्न बेबी के लिए वजीफ़ा मुकर्रर किया जाता है। कैसे थे ना हमारे असलाफ, कैसे थे हमारे सहाबा इकराम। आज हमें रहम नहीं आता बच्चों पर, आज हमें लोगों पर रहम नहीं आता, आज हमारे अंदर खैर ख्वाही नहीं है। बाज़ औक़ात हमारे कुछ फ़ैसले ऐसे होते हैं जिसकी वजह से बहुत सारे लोग सफ़र कर रहे होते हैं। तो ये जो रहम दिली है, ये नरम दिली है, ये भी एक बहुत बड़ी अल्लाह ताला की नेमत है। और यही तो रहम दिली अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के अंदर थी। आप चाहते थे कि मैं एक एक को पकड़ पकड़ कर जहन्नम की आग से खींचना चाहता हूँ, बचाना चाह रहा हूँ, और लोग हैं कि परवानों की मानिंद उसी आग की तरफ दौड़े चले जा रहे हैं। تو یہ خیر خواہی ہمارے اندر ہو. تو آپ دیکھیں کہ یہاں پر دو کردار پیش کیے گئے ہیں. ایک امیر المومنین کا کردار ہے, کیونکہ عمر رضی اللہ عنہ کے زمانے میں الحمدللہ حالات بہت اچھے ہو گئے تھے, تو انہوں نے کہا تھا کہ جس کو جتنے بچے ہوں گے تو ہر وہ بچے کا وظیفہ انہوں نے مقرر کر دیا تھا جو غریب فیملیز ہوا کرتی تھی ان کے لیے, کہ جو بچہ دودھ نہ پیتا ہو ماں کا, چونکہ اب اس کو کھانے کا خرچ لگے گا, لہٰذا اس کا وظیفہ مقرر کر دیا تھا انہوں نے. اب یہ عورت جو ہے جان بوجھ کر دودھ چھڑانا چاہ رہی تھی, کیونکہ اس کو وظیفہ چاہیے تھا, ہو سکتا غریب عورت ہوگی, لہٰذا وہ اپنے بچے کا دودھ چھڑانا چاہ رہی تھی. تو عمر رضی اللہ عنہ نے خود ہی یہ معاملہ ڈیل کر لیا, دیکھ لیا, تو ان کو دکھ ہوا کہ مائیں بچوں کا دودھ زبردستی چھڑا رہی ہیں اس وظیفے کے لیے. تو ان کو اپنی اس غلطی کا احساس ہوا کہ میں نے کتنا غلط فیصلہ کیا, کہ میں نے وظیفہ مقرر کرنا ہی تھا, تو دودھ پینے کی عمر سے ہی کر دینا تھا, کیوں میں نے بعد میں وظیفہ مقرر کیا. تو اس غلطی کا ان کو اپنی احساس ہوا, حالانکہ کوئی غلطی نہیں تھی دیکھا جائے تو, لیکن وہ جن کو اللہ تعالیٰ کے آگے جواب دینا ہوتا ہے ان کے لیے چھوٹی چھوٹی باتیں بھی بہت بڑی معنی رکھتی ہیں. اب دوسری طرف ہم کو وہ عورت کا کردار نظر آتا ہے کہ وہ چاہتی تو جا کر جو خلیفہ وقت تھے ان کے پاس جا کر تنقید بھی کر سکتی تھی, ان پر جو ہے کچھ بلیم بھی کر سکتی تھی, یا پھر جھوٹ بات بھی کہہ سکتی تھی کہ میں نے اپنے بچے کا دودھ چھڑا دیا ہے اور اب اس کے لیے وظیفہ چاہیے. کیا اس کو کوئی دیکھنے گھر پر پہنچتا تھا, یا اس عورت کے گھر پہ جا کر کچھ لوگ نگرانی کرتے کہ اچھا 24 گھنٹے اس کے گھر پہ کھڑے ہوں کہ یہ بچے کو دودھ پلاتی ہے نہیں پلاتی. تو آپ دیکھیں کہ وہ عورت بھی کتنی بہترین, یعنی اس کا کردار بھی کتنا بہترین, وہ کتنی سچ بولنے والی عورت, اور دوسری طرف عمر رضی اللہ عنہ. تو دراصل ایک روح تھی جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی تربیت کا حصہ تھی, کہ آپ نے تربیت ایسی کی تھی اپنے صحابہ کرام کی. تو آج بھی ہمیں ضرورت ہے کہ وہی دور ہم واپس لائیں, اور اس کے لیے ضروری ہے کہ آپ, میں, ہم خود, ہم میں سے ہر کوئی ہمارے اپنے دل کے اندر وہ تڑپ رکھے, وہ طلب رکھے کہ مجھے کچھ کرنا ہے, مجھے اپنے دین کے لیے جو مجھ سے بن پڑتا ہے, جو مجھ سے ہو سکتا ہے, مجھے ضرور کرنا ہے. آپ دیکھیے چند چیزیں سیکھ لینے سے کچھ نہیں ہو جاتا میری عزیز بہنوں, بہت بہت بڑے بڑے کام ہم کو انجام دینے ہیں, بہت سارے کام ہم کو کرنے ہیں. اپنی زندگی کا ایک مقصد بنائیے, اپنی زندگی کو بامقصد بنائیے, کوئی بڑے بڑے کام, کوئی بڑے گول رکھیے اپنی زندگی کے لیے. آپ کا ایک بڑا کوئی نصب العین, کوئی ایم ہو زندگی کا, مقصد ہو. زندگی تو ہر کوئی جی لیتا ہے, نان مسلم بھی, مسلم بھی, جانور بھی زندہ ہیں, وہ بھی کھانا کھا رہے ہیں, زندگی گزر رہی ہے, دن رات گزر رہے ہیں, عمر یوں ہی تمام ہو رہی ہے. لیکن ہمیں تو ایسے نہیں جینا ہے نا, ہم تو مسلمان ہیں, اللہ تعالیٰ نے ہم کو ایک بامقصد زندگی دی ہے. ہمیں تو کچھ کر گزر جانا ہے, دنیا سے جاتے ہوئے کوئی ایسا کام ہم کر جائیں جو ہمارے مرنے کے بعد, ہمارے آنکھیں بند ہونے کے بعد بھی ہمارے لیے صدقہ جاریہ بنے. تو پلیز اٹھیے, دل میں ارادہ کریے, کچھ کریے, کچھ ضرور کریے. جیسے عمر رضی اللہ عنہ کے دور میں انہوں نے ہر تھوڑے تھوڑے گھروں کے بعد ایک مدرسہ بنا دیا تھا جہاں دینی تعلیم و تربیت کا انتظام تھا. ان کے زمانے میں یہ بات عام تھی کہ جو سب سے زیادہ قرآن پڑھنے والا, حفظ کرنے والا, تفسیر میں ماہر ہوگا اس کی تنخواہ سب سے زیادہ ہوگی. کرائٹیریا ہی یہ تھا لوگوں کو چننے کا, لوگوں کو سلیکٹ کرنے کا, کہ جو سب سے زیادہ دین میں آگے ہوگا وہ اس کو چنا جائے گا, وہی گورنر ہوگا یا وہی سپاہی ہوگا فوج کا, یا وہی کوئی عہدیدار ہوگا گورنمنٹ کا. تو یہ اس زمانے میں روح انہوں نے ایک پیدا کر دی تھی, آج وہی روح ہم کو پیدا کرنی ہے. ہماری جو جنریشن ہے, ہماری اولاد, ہماری جو ینگ جنریشن ہے, آج ان کے اندر یہ تربیت نہیں پائی جاتی. کیوں؟ کیونکہ مائیں غافل ہو گئی ہیں. کسی نے کہا تھا نا کہ ماؤں کی کوکھ جو ہے ویران ہو گئی ہے, یعنی بانج ہو گئی ہیں مائیں, کہ آج ایسے ملت کو ایسے نوجوان نہیں مل رہے ہیں جو روح رواں کی حیثیت رکھتے ہوں, یعنی خود بھی آگے بڑھنے والے, دوستوں کو بھی آگے بڑھانے والے. تو ایسے اسکالرز آج جو نہیں مل رہے مسلمانوں کو, کیونکہ ماؤں کی گودیں ویران ہو گئی ہیں, ایسے بچے وہ جنم ہی نہیں دے رہی ہیں جو بڑے بڑے اسکالرز بن سکتے ہوں. اس کے لیے ماؤں کو قربانی دینی پڑتی ہے, قربانی کی سطح پر جینا پڑتا ہے. ہم کیا کر رہے ہیں, ہم سب مائیں ہی ہیں نا, یا بہنیں ہیں, یا بیٹیاں ہیں, یا بیویاں ہیں. ہم نے کبھی اکسایا, کبھی ہم نے آگے بڑھایا؟ کیونکہ عورت میں اللہ تعالیٰ نے بہت طاقت رکھی ہے, خواتین بہت کچھ کر سکتی ہیں. خواتین کے آنسو ہی اس قدر سب سے بڑا ہتھیار ہے کہ اس کے آگے بڑے سے بڑے جو جنرل ہوا کرتے تھے وہ بھی گھٹنے ٹیک دیتے تھے, ہم سب جانتے ہیں. تو یہ آنسو میں بہت طاقت ہے. تو کیا ہم نیکی کی طرف نہیں لا سکتی اپنے گھر والوں کو؟ ہم قربانی کی سطح پر نہیں جی سکتی؟ تو ہمیں بہرحال کچھ کرنا ہے, हम में से हर कोई इरादा करे दिल में, उसके अंदर एक तलब हो, तड़प हो कि मुझे इस दीन के लिए कुछ खदमत अंजाम देनी है, मुझे कोई काम करना है और ऐसा कोई काम करके जाना है कि जिसकी वजह से मैं दुनिया से चली भी जाऊँ तो वो काम मेरे लिए सदक़े जारिया बन जाए। मैं वो पैराग्राफ आप लोगों के सामने रखती हूँ कि अगर हम अपने बहाने बनाते हैं कि जैसे हमारे यूजुअली बहाने होते हैं कि अच्छा कैसे हम काम करें, हमारा वक्त साथ नहीं देता है, घर वाले साथ नहीं देते हैं, और भी बहुत सारे बहाने हो सकते हैं, मुझे याद नहीं आ रहे हैं इस वक्त, लेकिन आप देखें कि हमको तो इस लेवल पर नहीं जीना है, ऐसा तो हर कोई जी लेता है, हमको तो कुछ काम करके जाना है ना, तो अगर कोई साथ नहीं देता तो हमें ख़ुद ऐसे साथी बनाने पड़ेंगे। उस पैराग्राफ में यही बात लिखी थी कि अगर हवाएं साथ नहीं देती तो मुझे हवाओं को साथ लेना है, अगर इंसान साथ नहीं देते तो मुझे सितारों को साथ लेना है, अगर मेरे कदम डगमगाते हैं तो बिजलियों को साथ देना होगा। अगर असल में उसमें बात ये बताई गई थी, इस वक्त मुझे वो मिल नहीं रहा है पैराग्राफ, बात उसमें ये बताई गई कि कोई साथ दे ना दे, हमें अकेले ही उठ खड़े होना है और हमें कुछ काम करना है, और काम कौन सा, यही दीन वाला काम, कि दीन को हमें दूसरों तक पहुँचाना है। एक काम तो यह कि गैर मुस्लिमों तक पहुँचाना, और दूसरा काम यह कि ख़ुद अपने मुसलमानों की इस्लाह करना, जो आज हम गफलत की ज़िंदगी गुजार रहे हैं, जो आज ख़ुद हमारे मुसलमान जिन्हें ज़िंदगी का कोई शऊर नहीं है, उन तक हमें ये बात पहुँचानी है कि हमारी ज़िंदगी का कोई मकसद है, हमें दुनिया में अल्लाह ताला ने क्यों भेजा है। फिर ये सही तालीम और तरबियत कि उनको दीन का सही इल्म हो, आज कितने मुसलमान ऐसे हैं जो सही इल्म नहीं रखते, जिनके पास सही नॉलेज नहीं है, और उस बिना पर फिर वो सही तरीके से अमल भी नहीं कर पाते। तो आप देखिए कि कितना सारा काम है ना हमारे कंधों पर, कितनी बड़ी ज़िम्मेदारी है, हम कैसे सुकून से रह सकते हैं, कैसे सुकून से सिर्फ इन्जॉय कर सकते हैं लाइफ को, हम पर तो इतनी बड़ी ज़िम्मेदारी डाली गई है कि हम तो सुकून से सो भी नहीं सकते इस ज़िम्मेदारी के एहसास की वजह से, हमें बहुत सारा काम अंजाम देना है। तो सिर्फ़ एक कोर्स कर लेने पर इक्तफा मत करिए, अभी बहुत सारे काम आप सबको अंजाम देना है। आप शुरुआत करिए, दीन की दावत का काम शुरू करिए, इस्लाह का काम शुरू करिए, अपनी ज़ात से, अपने घर वालों से शुरुआत कीजिए, अपने मोहल्ले से शुरू कीजिए, और कभी भी फ़िक्ही मसाइल को डिस्कस मत करिए, कभी किसी पर फतवे मत लगाइए कि फ़लाँ ऐसा, फ़लाँ वैसा, फ़लाँ ये नमाज़ पढ़ते हैं, फ़लाँ ऐसी नमाज़ पढ़ते हैं, नहीं, आप देखिए फतवे नहीं लगाना है हमको, लोगों को दूर नहीं करना है हमें अपने आप से, लोगों को करीब करना है, और मोहब्बत से ही लोग करीब आएंगे। कभी भी इख्तलाफी मसाइल और इख्तलाफी उमूर पर बात ना करें, हमेशा ऐसी बातों को डिस्कस करें जो कि सबके दरमियान यकसा हैं, एक जैसी हैं, रफ़ुल यदैन वाली बात हो गई, या फिर बर्थडे मनाना, या इस तरह की और भी बहुत सारी चीज़ें हैं, तो इख्तलाफी मसाइल से बात मत करिए, पहले लोगों को करीब तो करिए, पहले अल्लाह ताला की मोहब्बत उनके अंदर पैदा करिए, यकीन जानिए सब के सब इस राह की तरफ आ जाएंगे। तो बात इख्तलाफी मसाइल से ना शुरू करें, मोहब्बत और खैरख्वाही हो, और फिर आप जहाँ हों, जिस इलाके में हों, वहाँ पर छोटे पैमाने पर शुरू करिए, तजवीद से आगाज़ करिए क्लास का, सीरत पढ़ाना शुरू करिए। आप चाहें तो हमारे पास सीरत के लेक्चर्स भी हैं, उसके प्रेजेंटेशन भी बने हुए हैं, आपको भेजे जा सकते हैं। तो सीरत हर कोई पढ़ना चाहता है, सीरत में कोई इख्तलाफ नहीं है, उसमें हर कोई सब एक ही जैसा जहन रखते हैं, यह तजवीद है, तो इससे शुरुआत करिए, और उसके बाद धीरे धीरे फिर दीन की तरफ लाइए, ये तालीम जो है आम करिए, इंशाल्लाह अल्लाह ताला हम सब से राज़ी हो, और हमने जो भी ये सफ़र इतना साथ तय किया, अल्लाह करे कि ये वक्त, ये सारे जो भी गवाह हैं वो सब हमारे हक़ में गवाही दें क़यामत के दिन, कि हमने अल्लाह ताला की किताब को, उसके रसूल की अहादीस को सीखने की, समझने की, पढ़ने की और पढ़ाने की कोशिश की है। अल्लाह ताला हमारे इस काम से राज़ी हो, हमारे अंदर इखलास पैदा करे, और आखरत में इन सब कामों का हमें बेहतरीन इनाम की सूरत में इसका अज्र दे और नवाजे से, इंशाअल्लाह। और बस यही सबके लिए दुआ है कि अल्लाह ताला सब से कोई ऐसा काम ले ले अपने दीन का जिसकी वजह से हम सब की आखरत संवर जाए, इंशाअल्लाह। आमीन। सुभानक अल्लाहुम्मा व बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।